This is VOA News. I'm Gene Randall. The expected U.S. Senate acquittal of President Donald Trump on two impeachment charges has yet to happen. A vote is scheduled for next Wednesday after his State of the Union address to a joint session of Congress, when Mr. Trump will technically still be on trial. All of this after a solid wall of Republicans prevented the introduction of new witnesses and documents into Senate trial evidence. That prompted loud expressions of Democratic Party frustration and anger. We get the story from the AP's Mike Rossia.
The U.S. Senate has voted against summoning witnesses in the impeachment trial of President Donald Trump. Chief Justice John Roberts announced the tally of the late afternoon vote Friday.
The yeas are 49. The nays are 51.
Republican Susan Collins of Maine and Mitt Romney of Utah broke ranks with the GOP and voted with Democrats for witnesses. Senate Minority Leader Chuck Schumer was quick to react.
It's a grand tragedy, one of the worst tragedies that the Senate has ever overcome.
The House of Representatives brought two articles of impeachment against Trump in December, charging abuse of power and obstruction of Congress. Mike Gracia, Washington.
The Afghan Taliban's troubled negotiations with the United States on a peace deal have ground to a halt over insurgent violence. The latest standoff in Qatar comes with a sharp spike in attacks on American-backed Afghan government forces over the past week. Taliban spokesman Suhail Shaheen tells VOA the U.S. is to blame for the latest breakdown in the talks for making one-sided demands. No official American reaction to that charge so far. Great Britain today is a former member of the European Union. The formal separation happened just before midnight Friday. Those who had long awaited Brexit after the 2016 referendum that approved it celebrated, while protests came from opponents who are predicting a rough road ahead for London. Still to be worked out is the economic relationship between the UK and the European bloc and how they will conduct trade. Both sides agree the Brexit agenda is massive. From Washington, this is VOA News. India has evacuated more than 300 of its nationals from Wuhan, the epicenter of the coronavirus outbreak in China, where hundreds of Indians attend universities. After landing in New Delhi today, the students were taken to two quarantine facilities set up by the Indian Army. The plan is to keep them under observation for 2 weeks. 2 days ago, India confirmed its first case of coronavirus in the southern state of Kerala, a student apparently infected in China. Iran has banned air travelers from China. The United States has declared a public health emergency over the virus. It includes strict travel controls on foreigners who have been in China. All of this as the death toll stands at close to 260, among upwards of 12,000 confirmed Chinese coronavirus cases. We get a report from the AP's Jennifer King.
At a White House briefing that included other top officials, Health and Human Services Secretary Alex Azar announced that President Trump has signed an order that will temporarily bar entry to the U.S. of foreign nationals believed to be at risk of transmitting the virus.
The risk of infection for Americans remains low. And with these and our previous actions, we are working to keep the risk low.
Americans returning from anywhere in China will be allowed into the country, but will face screening and be required to undertake 14 days of self-isolation. Americans returning from Hubei province, the center of the outbreak, will be placed in mandatory quarantine. The announcement came not long after health officials issued a federal quarantine order to continue monitoring Americans who've been staying at a Southern California military base since they were evacuated from Wuhan, China. I'm Jennifer King.
As brush fires continue burning in Australia, there are plans to begin an official investigation into the root causes of the crisis. Phil Mercer reports for VOA from Sydney.
While global warming isn't the direct cause of Australia's bushfire crisis, scientists have warned that a hotter, drier climate would contribute to the blazes becoming more intense and frequent. Premier of New South Wales, Gladys Berejiklian, says the independent inquiry will start within days.
We want the process to be robust and comprehensive, but we also want it to be meaningful so that government can adopt any recommendations ahead of the next bushfire season.
Bushfires in New South Wales have killed 25 people since September and damaged thousands of homes. The investigation will be led by Dave Owens, a former senior police commander, and Professor Mary O'Kane, a scientist and engineer. Phil Mercer for VOA News, Sydney.
Once again, our top story this hour. U.S. President Donald Trump's anticipated Senate acquittal on two House articles of impeachment against him has been delayed until next week. The vote is set for Wednesday afternoon. Gene Randall, VOA News.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नजर डालते हैं आज के प्रोग्राम में शामिल मौजूदात पे। चीन में फैलने वाले हलाकत खेज वायरस कोरोना वायरस पे बात होगी, ताज़ा तरीन मालूमात आप तक पहुंचाएंगे और उसके बाद आप इंटरव्यू सुनेंगे डॉक्टर जफर मिर्जा का, वज़ीर आज़म पाकिस्तान इमरान खान के खुसूसी मुआविन सेहत के अमूर पर उनसे बात की है आसिम अली राना ने। प्रोग्राम का अगला सेगमेंट, उसमें हम बात करेंगे बरतानिया का यूरोपीय यूनियन से अखराज, आम शहरी की जिंदगी पे क्या फर्क पड़ेगा। पाकिस्तान में कायम थिंक टैंक सस्टेनेबल डेवलपमेंट पॉलिसी इंस्टीट्यूट की थिंक टैंक्स की आलमी दर्जा बंदी में बेहतर पोजीशन, ये थिंक टैंक करता क्या है, उनके सरबराह डॉक्टर आबिद क्यूम सुलहरी से बात करेंगे। सेगमेंट अलर्ट से ये तक, उसमें डॉक्टर नूर फातिमा से गुफ्तगू हम करेंगे प्रोफेशनल स्कॉलरशिप के ऊपर या कंजम्पशन ऑफ न्यू नॉलेज यानी नए इल्म के कबूल करने और उसके बेहतर इस्तेमाल के। स्पोर्ट्स के सेगमेंट में गुफ्तगू करेंगे क्या पाकिस्तान के अंदर वाकईतन इंटरनेशनल क्रिकेट बहाल हो चुकी, क्या जनूबी अफ्रीका ऑस्ट्रेलिया जैसी टीमें भी पाकिस्तान आ सकती हैं, और T20 वर्ल्ड कप के लिए क्या पाकिस्तान का कॉम्बिनेशन बेहतर बन रहा है, याह्या हुसैनी से गुफ्तगू होगी और उनसे हम ये भी पूछेंगे कि आखिर वो पाकिस्तान क्रिकेट बोर्ड हो या पाकिस्तान की टीम के चीफ सेलेक्टर और कोच मिसबाहुल हक उनके ऊपर इस कदर ज़्यादा तनकीद क्यों करते हैं। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
प्रोग्राम के इस पहले हिस्से में हम बात करेंगे कोरोना वायरस पे, जो चीन के शहर वुहान से जिसके इब्तदाई तौर पे असरात या उसके सिम्टम्स या उसके केसेस रिपोर्ट हुए थे, अब तक बताया जा रहा है जब हम ये प्रोग्राम रिकॉर्ड कर रहे हैं जुमेरात को, 170 हलाकतें हो चुकी हैं और ताज़ा तरीन डेवलपमेंट ये है कि भारत और फिलिपीन में भी इसके केसेस जो हैं वो रिपोर्ट हुए हैं। खबरसाई इदारे राइटर्स के मुताबिक फिलिपीन की वजारत सेहत ने एक शख्स में कोरोना वायरस की तस्दीक कर दी है। भारत ने भी तस्दीक की है कि रियासत केरला से ताल्लुक रखने वाले तालिब इल्म में कोरोना वायरस की तशखीस हुई है। ये कोरोना वायरस क्या है, इस पर हमने एक तफसीली प्रोग्राम आपके लिए पिछले हफ्ते पेश किया था। अब इसी कोरोना वायरस का जो एक खौफ है उसके पस मंज़र में आपने पाकिस्तान के अंदर कई एक वीडियोस में पाकिस्तान के वो तालिब इल्म जो चीन के अंदर ज़ेर तालीम है उनकी ज़ुबान से सुना होगा, वो अपील कर रहे हैं कि उनको वहाँ से निकाला जाए और पाकिस्तान लाया जाए या उनकी मदद की जाए। पाकिस्तान के अंदर वज़ीर आज़म के खुसूसी मुआविन सेहत के अमूर के ऊपर डॉक्टर जफर मिर्ज़ा, वो इस बारे में मुख्तलिफ राय रखते हैं और वो ये समझते हैं कि जो भी लोग वहाँ पर मौजूद हैं उनको ट्रैवल नहीं करना चाहिए, ये दुनिया के वसीतर मफाद में यही चीज़ बेहतर है। उनसे बात की है आसिम अली राना ने, इस्लामाबाद में हमारे कुलीग हैं। तो आपको इंटरव्यू सुनवाते हैं डॉक्टर जफर मिर्ज़ा का, जो कि मुआविन खुसूसी हैं सेहत के अमूर पर वज़ीर आज़म के।
स्टूडेंट्स वहाँ पे मौजूद हैं, वो वापस आने का कह रहे हैं, तो उनको वापस लाने के हवाले से कोई हिकमत अमली ज़ेर गौर है?
मैं बिल्कुल इस बात को समझ सकता हूँ कि अगर आप वुहान सिटी में हैं और आप पाकिस्तानी हैं तो आपके जहन में यकीनन ये बात आएगी जी कि हमारा तो कोई ख्याल ही नहीं रख रहा, हमें यहाँ से निकालना चाहिए वगैरह वगैरह वगैरह। तो इस सिलसिले में अर्जी है जी कि वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन ने, आलमी अदारा सेहत ने बड़े नपे तुले अंदाज में, उनके डायरेक्टर जनरल डॉक्टर टेड्रोस ने कल एक बयान जारी किया और जिसमें उन्होंने कहा कि आलमी अदारा सेहत बिल्कुल ये रिकमेंड नहीं कर रहा कि चीन से लोगों को एवैक्यूएट किया जाए, इसलिए अब ये पब्लिक हेल्थ है ना, इसलिए कि अगर हम उनको एवैक्यूएट करेंगे तो एक्चुअली हम खुद इस बात का सबब बन जाएंगे कि ये बीमारी जो है जहाँ नहीं भी पहुँची वहाँ पर पोटेंशली पहुँच जाए, और जब जितनी ये फैलेगी उतने ज़्यादा लोगों को मुतासर करेगी और ये फिर जंगल में आग की तरह फैल सकती है। तो इसलिए ये बहुत ज़रूरी है कि एक तो हमें ये तसल्ली है कि चाइना की जो गवर्नमेंट है वो उनका पूरा पूरा ख्याल रख रही है, दूसरे ये हमारी कौमी और बैनुल अक्वामी बयक वक्त ज़िम्मेदारी है कि हम इस आउटब्रेक के स्प्रेड करने का सबब न बने बल्कि इसके फैलाव को रोकने के लिए जो हमारा रोल है पाकिस्तान का बतौर एक ज़िम्मेदार मुल्क वो हम अदा करें।
अगर ये वापस लाए जाते हैं तो इनकी इनको बाकायदा स्कैनिंग या इनको आइसोलेशन में रखने का भी कोई प्रोसीजर आप देख रहे हैं?
थर्मो स्कैन्स हमारे पास मौजूद हैं और हम मज़ीद मंगवा भी रहे हैं ताकि हम अपनी री इन्फोर्समेंट कर सकें वहाँ पर। लेकिन थर्मो स्कैन एक चीज़ है जी, असल में आपको एक बड़ी जामे हिकमत अमली चाहिए कि चीन में हालिया दिनों में सफ़र करने या माजी करीब में सफ़र करने वाले लोग जब पाकिस्तान लैंड करें तो हमारी स्ट्रेटजी क्या होगी। उनको स्क्रीन करने के लिए. थर्मो स्कैनिंग इज़ वन काइंड ऑफ स्क्रीनिंग. तो उसके कई स्टेप्स हैं और वो हमने बड़ी एक सोच समझ के एक जामे मंसूबा बंदी इसके लिए कर लिए, सूबों के साथ शेयर करें. और हमारा ये ख्याल है जी कि इसको अगर हम इम्प्लीमेंट कर पाए तो इंशाल्लाह हम पाकिस्तान को प्रोटेक्ट किए रखेंगे और इस बीमारी के फैलने में इस बीमारी के फैलाव को रोक सकेंगे पाकिस्तान में. इंटरनेशनल चूँकि ये इमरजेंसी नहीं है तो फ़्लाइट्स के ऊपर कोई पाबंदी नहीं है, लेकिन स्लो डाउन हो गया ऑलरेडी. यकीनन हम ये एक एहतियाती तदाबीर है जो वॉलंटरीली कंट्रीज़ कर रहे हैं, और सिर्फ पाकिस्तान या चाइना नहीं बल्कि दूसरे मुल्क भी यही कर रहे हैं. तो पाबंदी ना होने के बावजूद इसके अंदर कुछ यानी तातुल यकीनन आया है, और जो कि मेरा ख़्याल है कि एक अच्छी बात है. या मैं ये आपको बताता चलूं कि इस वक्त न्यू ईयर सेलिब्रेशंस, चूँकि ये वो सीज़न था स्प्रिंग फेस्टिवल जिसे कहते हैं चाइना के अंदर, तो उस फेस्टिवल के नतीजे में वैसे ही चाइना से लोग बाहर कम आते हैं इस पहले हफ्ता जो होता है फेब्रुअरी का, तो इसलिए ऑटोमेटिकली फ़्लाइट्स कम आती हैं. और ये मुझे भी इस पूरे उस में पता चला है कि एक्चुअली इस पीरियड में चाइनीज़ फ़्लाइट्स बहुत कम होती हैं, विच इज़ ए ब्लेसिंग इन डिस्गाइज फॉर अस. लेकिन ज़ाहिर है कि उन्होंने शुरू भी होना है, कब होना है ये सब लोग मॉनिटर कर रहे हैं, वो खुद सबसे ज़्यादा कर रहे हैं चाइनीज़ गवर्नमेंट. जब वो शुरू होंगी तो फिर हम देखेंगे कि फिर हमने हमारे पास हिकमत अमली मौजूद है कि जब पैसेंजर्स आना शुरू होंगे तो हमने फिर कैसे डील करना.
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu.
जी सामिन, प्रोग्राम आपकी दुनिया में आपका एक बार फिर खैर मकदम. मैं हूँ असद हसन और इस हिस्से में हम बात करेंगे ब्रेग्जिट पे. पिछले एक दो बरसों से आप मुतवातिर सुन रहे होंगे कि बरतानिया में रेफरेंडम हुआ, लोगों ने ब्रेग्जिट के हक में वोट दिया, फिर उसके ऊपर लंबी चौड़ी डिस्कशंस हुई, ब्रेग्जिट के मुखालिफ कई एक स्टेटमेंट आए. बीच में ये इम्कान भी पैदा हो गया था कि शायद उस रेफरेंडम के नतज को किसी और कानूनी शक्ल में उनसे अवॉइड किया जा सके या एक और रेफरेंडम कराया जा सके. लेकिन अब ये ब्रेग्जिट, जब आप ये प्रोग्राम हमारा सुन रहे होंगे तो ब्रेग्जिट हो चुका होगा. जब हम ये प्रोग्राम रिकॉर्ड कर रहे हैं तब ये ब्रेग्जिट नहीं हुआ है. अब या जुमेरात है जबकि जुमे के दिन ब्रेग्जिट यानी बरतानिया का बाकायदा यूरोपीय यूनियन से इखराज हो जाएगा. यूरोपीय यूनियन की पार्लियमान ने भी बरतानिया की यूनियन से अलहदगी की बाकायदा मंजूरी दे दी है, जिसके बाद बरतानिया की यूरोपीय यूनियन से अलहदगी कि ये आखिरी घड़ी थी जो मुकम्मल हो चुकी. और जुमे के रोज़ 31 जनवरी 2020 से बरतानिया यूरोपीय यूनियन का हिस्सा नहीं है. इस वक्त जब हम ये बात कर रहे हैं तो ब्रेग्जिट वो यूरोपीय यूनियन का हिस्सा है बरतानिया, लेकिन जब आप सुन रहे होंगे तब बरतानिया उसका हिस्सा नहीं होगा. बात हम करते हैं, हमारे साथ मौजूद हैं इस इशू पे बात करने के लिए बैरिस्टर अमजद मलिक साहब, चेयर हैं एसोसिएशन ऑफ पाकिस्तानी लॉयर्स मैनचेस्टर बेस्ड बरतानिया में, और पॉलिटिकल एनालिस्ट हैं, कॉलमिस्ट हैं, लिखते हैं. बहुत शुक्रिया बैरिस्टर साहब आपने हमें ज्वाइन किया.
जी वेलकम असद भाई.
हमारे सामीन को बताइए सादा जुबान में कि यूरोपीय यूनियन में जब आप बात कर रहे हैं तो आप यूरोपीय यूनियन का हिस्सा हैं एक बरतानवी शहरी होने के नाते, जब वो सुन रहे होंगे तो आप यूरोपीय यूनियन का हिस्सा नहीं होंगे. क्या बुनियादी फर्क आएगा?
जी पहले हम बहुत बड़े एक ग्रुप का हिस्सा थे जो यूरोप के बहुत सारे ममालिक, बड़े जो ममालिक हैं वो उसमें शामिल थे, और हम एक एंटिटी थे और एक आइडेंटिटी थे, एक हमारी सिंगल करेंसी थी, यूरोपियन यूनियन यूरो इस्तेमाल करता था, हमारा फ्री चैनल था, हम गाड़ियां, साइकिल, मोटरसाइकिल, जहाज, शिप के जरिए एक दूसरे के मुल्कों में जा सकते थे, हम एक दूसरे के मुल्कों में काम कर सकते थे, एक दूसरे के मुल्कों में मेडिकल फैसिलिटीज हासिल कर सकते थे और कारोबार कर सकते थे. हमारा जो फ्रेट था यानी हम मालो असबाब जो उधर से या इधर लेके आते थे उसमें टैक्स कम थे, ड्यूटीज कम थी, अगर हम इंपोर्ट करते थे ड्यूटीज कम थी, अगर हम गाड़ियां लेके जाते थे तो रोड टैक्स नहीं अदा करना पड़ता था, हमारे लाइसेंसेस वैलिड थे, हम वहां पे गाड़ी चला सकते थे, ला सकते थे। अब ये सारी चीजें 31 के बाद जो है वो इंडिविजुअल इनफरादी हैसियत अख्तियार कर जाएंगी। एक तरफ यूरोपियन यूनियन होगा और एक तरफ जो है बरतानिया होगा, और तमाम कवानीन उनके ऊपर नजर सानी होगी और तमाम कवानीन अपनी अपनी एक हैसियत अख्तियार करेंगे।
एक तो हो गया जाहिर है ये बिजनेस से, और इसके अलावा जो है आपकी ट्रांसपोर्टेशन या बाकी चीजें हैं। मैंने ये सुना है, एनालिसिस भी पढ़े हैं, देखा है वहाँ से जो रिपोर्ट्स आती हैं, कि जो बरतानिया की यूथ है वो कनेक्ट रहना चाहती है यूरोपीय यूनियन के साथ। बरतानिया जिसका दुनिया पे राज था, अब अगर अपने उसके रकबे को अगर देखा जाए तो एक छोटा सा मुल्क बन गया है, इससे फोर्सी क्या करते हैं? बरतानिया को फ़ायदा होगा, नुकसान होगा? ऑफ कोर्स अगर एक कलेक्टिव विजडम है बरतानिया के लोगों ने, बरतानिया के आवाम ने अक्सरियत ही इससे ये फैसला किया है, तो अपने फ़ायदे में ही किया होगा, बज़ाहिर तो यही सोचना चाहिए।
देखिए, जो रेफरेंडम था वो एक मेरे ख्याल में गलत फैसला था। आप इस तरह के थॉर्नी इश्यूज जो हैं वो अवाम से नहीं पूछते, जब आप अवाम से पूछते हो तो अवाम एक्चुअली लोगों के इन्फ्लक्स से तंग थी, और उन्होंने वही फैसला किया जो वो सड़कों पे देख रहे थे। ये काम हाउस ऑफ कॉमन्स के यानी पार्लियामान के करने वाला था, जो आपने पूछ लिया अगर सवाल, तो जब उन्होंने जवाब दे दिया था उससे सरफे नजर या उससे पहलू तय मुमकिन नहीं थी, तो वही हुआ। लोगों ने उसके ऊपर अमल ना करने की वजह से लोगों ने उसका बुरा मनाया और लोगों ने उसको जो है उसके जो है मुखालिफ जो है वो स्ट्राइड को पसंद नहीं किया, और उन्होंने वही जवाब दिया जो उन्होंने रेफरेंडम में दिया। तो इसी वजह से आपको देखा कि बोरिस जॉनसन को इतनी वाजे मेजोरिटी, जो मार्गरेट थैचर के बाद कोई वजीर आजम इतनी मेजोरिटी से जीता है। तो ये लोगों का गुस्सा था जो उन्होंने रेफरेंडम के ऊपर सही तौर पे अमल ना करने की वजह से वोट उसके हक में डाला। अब प्रॉब्लम ये है कि यूथ जो है वो यूरोप को बहुत इजी और अपना एक किस्म का मुख्तलिफ जो जजीरे हैं उनको अपना हिस्सा ही समझती है। जो उनका अगर देखा जाए ग्लोबल पिक्चर में तो उनको यूरोप अपना लगता है, तो ये नेचुरल सी बात है कि वो अपने नजदीक तरीन मुल्कों में जो उनके जैसे हैं उनका उनके साथ रहन सहन मिलता है वहां जाना पसंद करेंगे। पहले भी बरतानिया से 5 मिलियन के करीब लोग काम कर रहे थे, यूरोप से 5 मिलियन के करीब लोग बरतानिया में आके काम कर रहे थे, और एक दूसरे का NHS डिफेंस और इस तरह की चीजों में कॉपरेशन इतना ज्यादा था, तो मेरे ख्याल में वो इतनी जल्दी एवेपरेट नहीं होगा। लेकिन असल कोर इशू पैसा बना है। बरतानिया को लॉन्ग रन में लगा है कि हमारी इकोनॉमी अगर हम इसी तरह चलते रहे तो शायद हमारी इकोनॉमी और हमारे बॉर्डर सेफ ना रहे, और जिस तरह का इन्फ्लक्स यहाँ हो रहा है, जिस तरह की माइग्रेशन यहाँ हो रही है, तो शायद बरतानिया उससे जो है उससे डील ना कर सके या संभाल ना सके। मेरे ख्याल में आपके अमेरिका में भी यही मसला पेश है, तो ये वो उसको लॉन्ग टर्म स्ट्रेटेजी को मद्देनजर रखते हुए बरतानिया ने एक पॉलिसी डिसीजन लिया है जिसके मेरे ख्याल में दूरदर्श असरात होंगे और बरतानिया को लॉन्ग टर्म में इकोनॉमी में फायदा होगा।
बैरिस्टर अमजद मलिक साहब, ये बताइएगा, एक तो खैर ये हो गया ना, इकोनॉमिक और इंटरनल जो पहलू हैं मईशत के हों, अपॉर्चुनिटीज़ के हों, बरतानिया का एक बड़ा किरदार है दुनिया के अंदर जब हम ग्लोबल लीडरशिप की बात करते हैं, और यूरोपीय यूनियन के ब्लॉक में होने का मतलब भी ये था कि यूरोपीय यूनियन में भी वो डोमिनेट करता था। सो इसके सियासी तौर पर क्या आप इसके असरात या इम्प्लीकेशन देखते हैं बरतानिया के ग्लोबल रोल के ऊपर इस ब्रेग्जिट के?
मेरे ख्याल में ये वही टोन है जो डोनाल्ड ट्रंप ने सेट की थी कि मैक्सिकन बॉर्डर जो ब्लॉक होना चाहिए और हमारे जो हमारी जो अंदर जो NHS और एम्प्लॉयमेंट है उस पर लोगों का पहले हक होना चाहिए। यही मंत्रा पूरे आपको वर्ल्ड में फैलता नजर आ रहा है। यहाँ भी ब्रेग्जिट की मेन कोर वजह इमिग्रेशन निकली, और मेरे ख्याल में इनकी कहीं ना कहीं सोच जरूर है इस बारे में कि हम शायद ठीक है, आपकी बात बिल्कुल ठीक है, एक ब्लॉक टूटेगा, नेटो है, डिफेंस था, यूनियन का एक अपना एक करेंसी थी, फ्रीडम ऑफ मूवमेंट थी, ये अपनी जगह, लेकिन सियासी तौर पे मौके भी निकलेंगे। होना यही चाहिए था कि ये मिलके को फैसला करते, बॉर्डर सख्त कर लेते, लेकिन दरमियान में रहते एक ब्लॉक मौजूद। लेकिन अगर नहीं हुआ तो फिर भी मेरे ख्याल में दोनों यूरोप अपना एक अपनी हैसियत जो है वो उससे बरतानिया के बाद इम्पोर्टेंट इख्तियार कर जाएगा। इम्पोर्टेंट बरतानिया अपने तौर पर अब जो है दुनिया को डील करेगा, यहाँ पे उसको नए मार्केट खुलेगी, नए मौके मिलेंगे, अमेरिका नई यहाँ पे सरमायाकारी के लिए सोचेगा, इसी तरह यूरोप के साथ अमेरिका अलहदा डील करेगा, डिफेंस में मेरे ख्याल में जहां जाएंगे ये इकट्ठे ही जाएंगे, और चाहे वो यूनाइटेड नेशन का फोरम हो, चाहे अमेरिका की सरबराही में लोगों से डील करना हो, ममालिक के साथ गुफ्तगुशनीद करना हो, जंगे लड़ना हो, ये मेरे ख्याल में ये मिलके ही जो है वो असर डालेंगे। लेकिन इंडिविजुअली दोनों ब्लॉक मेरे ख्याल पूरी दुनिया को इंडिविजुअली अब मौके पैदा करेंगे और लोग इनके साथ अलहदा अलहदा बारगेनिंग पोजीशन में होंगे।
बहुत शुक्रिया बैरिस्टर अमजद मलिक साहब, आपने हमारे लिए वक्त निकाला, आपने हमें अपडेट किया ब्रेग्जिट के बारे में और हमें बहुत सारी चीज़ें आपने समझाई हैं कि इसका मतलब क्या है बरतानवी शहरी के लिए। थैंक यू सो मच।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर facebook.com/voaurdu पर बराह रास्त देख सकते हैं।
प्रोग्राम आपकी दुनिया में आपका खैर मकदम, मैं हूं असद हसन, और प्रोग्राम के इस सेगमेंट में हम बात करेंगे डॉक्टर आबिद क्यूम सुलेरी साहब से। किसी तारुफ के मोहताज नहीं, आप हमारे प्रोग्राम्स में और पाकिस्तान के बाकी मीडिया पे उनको देखते हैं, हम उनको अक्सर जहमत देते हैं पाकिस्तान की मईशत पे बात करनी हो, बाकी समाजी इंडिकेटर्स पे बात करनी हो, पोलिटिकल डेवलपमेंट्स पे बात करनी हो, लेकिन आज हम उनसे बात करेंगे उनके बारे में और उनके थिंक टैंक सस्टेनेबल डेवलपमेंट पॉलिसी इंस्टीट्यूट के बारे में जिसके वो हेड हैं। और इस थिंक टैंक का बड़ा ये एजाज़ कि वो पिछले साल भी जो आलमी रैंकिंग होती है उसके अंदर बड़ी अच्छे नंबर पे था और उस पोजीशन को मज़ीद बेहतर किया है, साल में पाकिस्तान का नंबर वन थिंक टैंक करार पाया है, पूरे एशिया एंड पैसिफिक के अंदर उसकी जो पोजीशन है वो 15वीं बताई जाती है और 52nd बेस्ट इंडिपेंडेंट थिंक टैंक इन द वर्ल्ड, ये इस थिंक टैंक का ये एजाज़ है। तो डॉक्टर आबिद क्यूम सुलेरी साहब से हम ये पूछेंगे कि उनका ये थिंक टैंक, उनकी सर्विसेज क्या हैं और उनकी जो ये दर्जाबंदी में बेहतरी आ रही है उसके असबाब क्या हैं। सो आज बात होगी उनसे, उनके बारे में और उनके थिंक टैंक के बारे में। डॉक्टर साहब बेहद शुक्रिया आपका, आपने हमें ज्वाइन किया।
जी
मेहरबानी। जी डॉक्टर साहब, ये जो रेटिंग है ये है यूनिवर्सिटी ऑफ पेंसिल्वेनिया ग्लोबल गो टू थिंक टैंक इंडेक्स GGTTI रिपोर्ट जो है ये उसका 14वां एडिशन, और क्या दर्जा बंदी है, क्योंकि चूंकि उन्होंने मुख्तलिफ शोबों के हिसाब से इसको रैंक किया है, सो हर शोबे में उसकी दर्जा बंदी डिफरेंट है, लेकिन कलेक्टिवली अगर हम देखें तो SDPI कहाँ स्टैंड करती है दुनिया के थिंक टैंक्स के अंदर?
जी जो यूनिवर्सिटी ऑफ पेंसिल्वेनिया है ये पिछले 14 सालों से जो आलमी थिंक टैंक्स हैं उनकी रैंकिंग करती है, मुख्य कैटेगरीज हैं उसमें, कुछ कैटेगरीज जो हैं वो स्पेशल कैटेगरीज हैं कि जो सब्जेक्ट के हिसाब से कुछ कैटेगरीज हैं, जैसे कि इंडिपेंडेंट थिंक टैंक का होना या थिंक टैंक विद बेस्ट क्वालिटी एश्योरेंस मैकेनिज्म होना, और इस साल भी 8500 थिंक टैंक्स जो थे उनकी दर्जा बंदी की गई, और उन 8500 थिंक टैंक्स में SDPI जो है जैसा कि आपने फरमाया पाकिस्तान में पहले नंबर पे है, पाकिस्तान से 25 थिंक टैंक इस कैटेगरी में ऐड किए गए थे। जो साउथ ईस्ट एशिया और पैसिफिक जो है उसमें हम 15वें नंबर पे हैं, और उसके बाद जो तमाम दुनिया के थिंक टैंक्स हैं उसमें जो नॉन यूएस वर्ल्ड है उसमें हम 101 नंबर पे हैं। वो थिंक टैंक जो कि इकतसादी जो मशवरे देते हैं और जिनकी इकोनॉमी पे जो काम करते हैं डोमेस्टिक इकोनॉमी पे, उससे हमारी दर्जाबंदी जो है वो 144 है, 141 है। इसी तरह से इन्वायरमेंट पे, सोशल सेक्टर पे तो तकरीबन 15 कैटेगरीज हैं जिसपे के SDPI जो है ये ग्लोबल थिंक टैंक की फिस्ट में शामिल होता है। अब इन थिंक टैंक की जो रैंकिंग है इसको चार इसके इंडिकेटर हैं। पहला इंडिकेटर जो है इसका रिसोर्स इंडिकेटर है। रिसोर्स इंडिकेटर से मुराद है कि जो रिसर्चर्स हैं वो क्या आलमी पाए के स्कॉलर्स जो है किसी भी थिंक टैंक में उसकी फंडिंग जो है क्या वो सस्टेन फंडिंग है। उसके बाद इसका जो दूसरा इंडिकेटर है वो यूटिलाइजेशन ऑफ दोज रिसोर्सेज है कि क्या उन थिंक टैंक्स जो हैं वो मुख्य एडवाइजरी ग्रुप्स में शामिल है, हुकूमत की एडवाइजरी कमेटीज में, एडवाइजरी ग्रुप्स में, क्या मीडिया जो है वो उनको कोट करता है, उनकी पॉलिसी रिपोर्ट्स क्या पढ़ी जाती हैं, क्या उनको संजीदगी से सुना जाता है, और उसके बाद उनका इम्पैक्ट देखा जाता है कि ये सारा कुछ जो रिसर्च वो कर रहे होते हैं क्या उसकी वजह से कोई ज़मीनी तब्दीली भी आती है पॉलिसी में या नहीं आती। तो ये सारी वो चीज़ें हैं जिसकी बेसिस पे थिंक टैंक की रैंकिंग होती है, और खुदा का बड़ा शुक्र है कि SDPI जो है ये व्यवस्था कई सालों से अपनी पोजीशन बेहतर से बेहतर जो है वो بنانے میں کامیاب ہو رہا ہے.
تو ڈاکٹر عابد گیوم سلیر صاحب، یہ بتائیے گا کہ پاکستان میں ایس ڈی پی آئی کب سے کام کر رہا ہے، اور خاص طور پہ آپ نے جیسے خود کہا کہ رینکنگ کا جو ایک کرائیٹیریا ہے، معیار ہے، ریسورسز اینڈ اگین اس کی جو فنڈنگ ہے، اس ریفرنس میں ایس ڈی پی آئی کہاں کھڑا ہے آپ کے اپنے خیال میں؟ پاکستان میں کیا کیا وہ کن کن ایریاز پہ اس کا فوکس ہے، کس کیلیبر کے ریسرچرز اس کے پاس ہیں؟
دیکھیے، یہ 1992 میں ایس ڈی پی آئی کا قیام عمل میں آیا تھا. اس وقت آپ کو یاد ہوگا ایک ارتھ سمٹ ہوا تھا جو برازیل میں، ریو میں، اور اس ارتھ سمٹ کے لیے تمام ممالک نے اپنی کنزرویشن اسٹریٹجیز، ماحولیاتی کنزرویشن اسٹریٹجیز بنائی تھی. پاکستان میں بھی یہ اسٹریٹجی بنی تھی، اور اسٹریٹجی کی ایک سفارش تھی کہ ایک انڈیپینڈنٹ تھنک ٹینک جو ہے وہ پاکستان میں ہو، جو حکومت کو، پرائیویٹ سیکٹر کو، اکیڈیمیا کو اپنی پالیسی سفارشات جو ہے وہ دے سکے. اس کے شروع میں اس کا فوکس جو ہے وہ ماحولیات پہ تھا، انوائرمنٹ پہ تھا، لیکن چند ہی سالوں کے بعد یہ احساس ہو گیا کہ ماحولیات پہ کام کرنا اس وقت تک ممکن نہیں جب تک کہ آپ اکانومی کو ایڈریس نہیں کرتے، جب تک آپ سماجی ایشوز جو ہیں ان کو ایڈریس نہیں کرتے. تو یہ ایک ملٹی ڈسپلنری تھنک ٹینک بن گیا جو کہ کثیر جو شعبہ جات ہیں ان کے بہت وقت کام کر رہا ہوتا ہے. اس وقت ہم کلائمیٹ چینج پہ کام کر رہے ہیں، ماحولیات پہ کام کر رہے ہیں، ہم اکانومی پہ کام کر رہے ہیں، اس میں ٹیکسیشن ہے، اس میں ٹریڈ ہے، اس میں جو نیبرنگ کنٹریز کے ساتھ تجارتی تعلقات ہیں، اس میں ایز آف ڈوئنگ بزنس ہے، سماجی شعبہ جات میں ہم صحت پہ کام کر رہے ہیں، تعلیم پہ کام کر رہے ہیں، جو پیس بلڈنگ ہے، امن ہے، اس پہ کام کر رہے ہیں، کنفلکٹ ریزولوشن پہ کام کر رہے ہیں، جینڈر ایشوز پہ کام کر رہے ہیں، ہسٹری پہ کام کر رہے ہیں، پھر اسٹریٹجک ایشوز پہ ہمارا کام چل رہا ہے، جس میں کہ انٹرنیشنل ریلیشن جو ہے ان پہ ہمارا کام ہے. ہماری سالانہ ایک کانفرنس ہوتی ہے جو کہ جنوبی ایشیا کا سب سے بڑا اجتماع گردانا جاتا ہے پائیدار ترقی کے حوالے سے. ابھی جو ہماری دسمبر 2019 میں جو کانفرنس ہوئی تھی، اس میں 19 ممالک سے مندوبین جو تھے وہ شریک ہوئے تھے. چار روزہ کانفرنس کی صدر مملکت جو ہیں انہوں نے اس کا افتتاح کیا تھا. اس میں جو میرا خیال ہے کہ جو ہماری کامیابی کی بنیادی وجہ ہے وہ یہ ہے ہمارا انڈیپینڈنٹ ہونا، اور اسی لیے ہمیں جو گلوبل رینکنگ میں 52 نمبر پہ ہمیں رکھا گیا ہے انڈیپینڈنٹ تھنک ٹینک میں. تو انڈیپینڈنٹ سے مراد یہ ہے کہ نہ تو یہ تھنک ٹینک حکومت سے وابستہ ہے، نہ یہ کسی سیاسی جماعت سے وابستہ ہے، اور نہ یہ کسی پرائیویٹ سیکٹر ادارے سے وابستہ ہے. یہ پیورلی انڈیپینڈنٹ ہے، اور اسی وجہ سے اس کی جو سفارشات اور اس کی جو رینکنگ وہ آتی ہیں ہماری پالیسی ریکمنڈیشن، ان میں کسی قسم کا کوئی جو بائسنس ہے وہ شامل نہیں ہوتی ہے.
تو ڈاکٹر صاحب، انڈیپینڈنس کے لیے اور انڈیپینڈنٹ ہونے کے لیے آف کورس اس کے جو فنڈنگ کے سورس ہیں وہ بھی بڑے غیر جانبدار اور انڈیپینڈنٹ ہونے چاہیے، کیونکہ اگر ہم ویسٹ کی بات کریں، ایک سکیپٹیسزم ہوتا ہے کہ بہت سارے تھنک ٹینکس جن کی ان پٹ یا جو رپورٹ سامنے آتی ہیں، اگر وہ ڈونر ہے، کوئی انسٹیٹیوشن ہے یا ایون گورنمنٹ اگر وہ اس کو فنڈ کر رہی ہے تو وہ انفلوئنس کر سکتی ہے کسی نہ کسی سطح پہ. سو کیا یہ چیز ایس ڈی پی آئی پہ بھی اپلائی ہوتی ہے؟ کیا اس کا جو سورس آف انکم یا فنڈنگ ہے وہ پاکستان سے ہٹ کے ہے؟
ہم جی، اور ہم اس پہ بہت کانشیس ہے کہ ہم کوئی اس طرح کی فنڈنگ نہیں لیتے جو کہ پاکستان کے جو انٹرسٹ ہیں جن کا ان کے ساتھ ڈائریکٹ یا انڈائریکٹ ایک ہو. مثلاً آئی ایم ایف کے ساتھ ہم کام کرتے ہیں، لیکن ہم آئی ایم ایف سے فنڈنگ نہیں لیتے ہیں، کیونکہ پاکستان ایک آئی ایم ایف پروگرام میں ہے، اور اگر ہم نے آئی ایم ایف کی فنڈنگ لے لی تو ہم آئی ایم ایف کی حمایت کریں یا اس کے خلاف بولیں وہ اس باعث میں اس میں آ جائے گی. اسی طرح حکومت پاکستان کے ساتھ ہم کام کرتے ہیں، لیکن حکومت پاکستان کے لیے ہم کام نہیں کرتے، گورنمنٹ کی فنڈنگ جو ہے وہ ہم نہیں لیتے ہیں، تاکہ اگر ہم حکومت سے اس کی حمایت کریں یا اس کی تنقید کریں، اس پہ تنقید کریں تو کسی قسم کا کوئی الزام تراشی ہم پہ نہ آئے. تو ہماری جو اس وقت زیادہ پارٹنرشپس ہیں وہ یونائٹیڈ نیشنز کی مختلف جو ایجنسیز ہیں ان کے ساتھ ہیں، ڈی ایف آئی ڈی جو برٹش ہے ان کے ساتھ ہے، اس کے علاوہ ہماری کچھ فنڈنگ جو ہے کینیڈین جو ہے آئی ڈی آر سی، اس کے ساتھ ہمارا کام چل رہا ہوتا ہے، اور ہمارا کام جو مختلف کارپوریشن ہیں ان کے ساتھ چل رہا ہوتا ہے. اور ہم کوشش کرتے ہیں کہ ہم حد المقدور غیر جانبدار رہ سکیں اپنی فائنڈنگز میں اور اپنی پالیسی ریکمنڈیشنز میں.
صحیح. اب پاکستان کے ریفرنس پہ یہ بتائیے گا کہ یہاں واشنگٹن میں تو تھنک ٹینکس ظاہر ہے ایک بہت زیادہ گروتھ ہے, بڑی تعداد میں آپ کو ملیں گے, اور ان کی جو ان پٹ ہوتی ہے, ان کی جو ریسرچ ہوتی ہے, وہ عام طور پہ یہ کہا جاتا ہے کہ وہ ایک پیرلل پارلیمنٹ کے طور پہ وہ کام کر رہے ہوتے ہیں, اور وہی چیزیں پارلیمنٹ کے پاس, کانگریس کے پاس جاتی ہیں, انہیں میں سے اپنی پالیسی میکنگ کا ایک پرائمری سورس ان کا بن جاتا ہے. سو پاکستان کے اندر جو پالیسی میکر ہیں وہ انٹیلیجنشیا کی, تھنک ٹینکس کی رپورٹوں کو کس حد تک اہمیت دینے لگے ہیں, یہ کلچر کتنا پنپنے لگا ہے پاکستان کے اندر؟ یہ تو ہم دیکھتے ہیں کہ مشروم گروتھ ہے تھنک ٹینکس کی وہاں پہ بھی آج کل.
جی میرا خیال ہے کہ یہ ایکسیپٹیبلٹی جو ہے وہ بہت زیادہ ہے. حکومت پاکستان کو یقینی طور پہ ٹیکنیکل ایشوز پہ معاملت چاہیے ہوتی ہے. میں ایف سی پی آئی پچھلے اگر نائنٹی سے ہم کام کر رہے ہیں پچھلے 28 سالوں سے, تو اس میں اگر میں دیکھوں تو تقریباً ہر حکومت جو ہوتی ہے وہ ٹیکنیکل ایشوز پہ, جو ٹریڈ کے, اکانومی کے, انوائرمنٹ کے, کلائمیٹ چینج کے, ایون سوشل سبجیکٹ پہ وہ ایس سی پی آئی تو سنتے ہیں. اس وقت بھی جو وزیر اعظم کی اکنامک ایڈوائزری کونسل ہے, میں ایس سی پی آئی کا ہیڈ ہوں, ایس سی ایس کا ممبر ہوں. اسی طریقے سے پاکستان کلائمیٹ چینج کونسل جو ہے, جس کو کہ اگین وزیر اعظم اس پہ سربراہ ہے, ایس سی پی آئی کا ہیڈ ہونے سے میں اس کا ممبر ہوں. پلاننگ کمیشن کے جو 5 سالہ منصوبے تیار ہوتے ہیں, ایس سی پی آئی کا انپوٹ اس میں لیا جاتا ہے. جو اقتصادی سروے لکھا جاتا ہے, اس اقتصادی سروے میں ایس سی پی آئی کا انپوٹ جو ہے وہ لیا جاتا ہے. حکومت کی جو پالیسیز ہوتی ہیں ان کا ہم ریویو بھی کر رہے ہوتے ہیں, اس کو اس پہ ہم مثبت تنقید بھی کر رہے ہوتے ہیں, اور جہاں پہ حکومت بہتر کام کرتی ہے وہاں پہ ہم اس کی حمایت بھی کر رہے ہوتے ہیں. میرا خیال ہے کہ آج کل کی جو پولرائز ورلڈ ہے اور جو پولرائزیشن اسی طور پہ پاکستان میں بھی ہے, خطے میں بھی ہے, دنیا میں بھی ہے, تو اس میں جو ایکسٹریم نیریٹو اس وقت بن گئے ہیں, جو ایکسٹریم بیانیے بن چکے ہیں, اس میں تھنک ٹینکس, انڈیپینڈنٹ تھنک ٹینکس کا ہونا جو ہے وہ کسی بھی حکومت کے لیے وہ ایک نعمت سے کم نہیں, کیونکہ یہ انڈیپینڈنٹ تھنک ٹینکس ہیں جو کہ اس پولرائز اور ایکسٹریم ورلڈ میں دنیا میں وہ ایک آبجیکٹو بات کر رہے ہوتے ہیں, جو کہ کسی کو کے خلاف یا کسی کے حق میں نہیں ہوتی, وہ بات ہوتی ہے جو کہ حقائق میں مبنی ہوتی ہے.
صحیح ڈاکٹر عابد کیون سلیری صاحب, یہ میں معافی جس سے ہم نے بات شروع کی تھی ریٹنگ سے, درجہ بندی سے, اسی پہ میں اس سیگمنٹ کا خاتمہ بھی چاہوں گا. میں یہ پوچھنا چاہوں گا کہ یہ پنسلوینیا گلوبل گو ٹو تھنک ٹینک یونیورسٹی کی جانب سے جو یہ درجہ بندی ہوئی ہے, سو تھنک ٹینک سے کہا جاتا ہے کہ وہ اپنا کوئی پرفارمنس رپورٹ سال بھر کی, اپنے میجر پروجیکٹس, وہ کچھ سمری بھیجیں, یا وہ خود مانیٹر کرتے رہتے ہیں آپ کے پروجیکٹس کو اپنی ویب سائٹس کے تھرو یا دیگر چینلز کے؟
جی وہ خود بھی مانیٹر کرتے ہیں, ان کے پاس 60-70 ہزار سے زیادہ کا ڈیٹا بیس ہے جس سے وہ کراس ویریفائی کرتے ہیں, ان سے پرسیپشن تھنک ٹینکس کے بارے میں پوچھی جاتی ہے. اس کے بعد ایک ان کا پیئر ریویو پروسیس ہے جس میں جو متعلقہ سبجیکٹ کے جو اسپیشلسٹ ہوتے ہیں ان کی رائے جو ہے وہ لی جاتی ہے. تو یہ خاصا ریگولر پروسیس ہے, تقریباً 7-8 مہینے کا بڑا ٹرانسپیرنٹ اور ریگولر قسم کا پروسیس ہے, جس میں تھنک ٹینکس کی نامینیشن سے لے کے ان کے بارے میں معلومات ویریفائی کرنے سے لے کے ان کے بارے میں ووٹنگ سے لے کے اس کے بعد اس کو ایکسپرٹ سے کراس ویریفائی کروایا جاتا ہے, اور اس کے بعد پھر ایک نتائج جو ہے وہ مرتب طے کیے جاتے ہیں. تو یقیناً اس پروسیس کو وہ ہر سال امپروو کر رہے ہیں, اور ہر سال ان کی کوشش ہوتی ہے کہ اس میں مزید ٹرانسپیرنسی اور مزید ریگولرس جو ہے وہ لے کے آئی جا سکتی.
ڈاکٹر عابد قیوم سلیری صاحب بہت شکریہ, ہیڈ سسٹینیبل ڈیولپمنٹ پالیسی انسٹیٹیوٹ, آپ ہمارے ساتھ تھے, آپ کا بہت شکریہ.
جی بہت مہربانی.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے, میڈیم ویو 972 kHz پر.
یہ وائس آف امریکہ واشنگٹن ہے.
پروگرام آپ کی دنیا میں ایک بار پھر آپ کا خیر مقدم, اور ہمارا سیگمنٹ ہے الف سے یہ تک, جس میں ہم تعلیمی موضوعات پہ بات کرتے ہیں, اور آج ہم بات کریں گے سمر اسکول پہ. جب سامعین آپ کے ذہن میں سمر اسکول کا نام آتا ہے تو یقیناً آپ سوچتے ہوں گے کہ گرمیوں کی چھٹیوں میں جب بچوں کو چھٹیاں ہو جاتی ہیں، تعطیلات ہوتی ہیں، تو ان دنوں میں ان کے لیے پڑھائی کے جو ارینجمنٹس ہیں، بھلے وہ اسکول کے اندر ہوں یا ایون اسپیشل کیمپس لگائے جاتے ہوں، تو وہ منظر آپ کے سامنے ہوتا ہوگا. لیکن اب انٹرنیشنلی ایک سمر اسکول جو ہے وہ پروفیشنلس کا بھی ہوتا ہے، ایجوکیشنس کا بھی ہوتا ہے، جس میں وہ انٹرنیشنل ایشوز کے اوپر بات کرنے کے لیے، گفتگو کرنے کے لیے اکٹھے ہوتے ہیں. اس وقت جو ہمارے ساتھ ایجوکیشنس موجود ہیں آپ ان کو جانتے ہیں، ڈاکٹر نور فاطمہ نے ہمیں جوائن کیا ہے، ڈپارٹمنٹ آف انٹرنیشنل ریلیشنز اینڈ پولیٹیکل سائنسز، انٹرنیشنل اسلامک یونیورسٹی ان کی ہیڈ ہیں، اور ابھی ایک سمر اسکول وہ فنش کر کے آئی ہیں. سو ذرا ان سے معلوم کرتے ہیں کہ یہ پروفیشنل سمر اسکول کیا ہوتا ہے. ڈاکٹر صاحب بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا. کیا ہے یہ پروفیشنل کا سمر اسکول؟
یہ ریسنٹ فنومینا ہے، لیکن اس کو میں سمجھتی ہوں کہ جو میری انٹریکشن سمر اسکول سے ہوئی ہے، چاہے وہ یورپ ہوتا ہے یا باقی ریسٹ آف ایون ایشین ہے کنٹریز، یہ اراؤنڈ 2010 سے آن وائڈ. اور یہ ہے کہ جیسے آپ کانفرنسز ہوتی ہیں، کوئی تھیم ہوتا ہے، اس کے اوپر آپ ڈفرینٹ پیپرز لاتے ہیں، پریزنٹ کرتے ہیں، لیکن وہ کوئی بہت کنٹرولڈ ڈسکشن نہیں ہوتی. ڈفرینٹ ملٹی ڈسپلنری پیپرز ہو جاتے ہیں، اس کو آپ پبلش کر لیتے ہیں یا وہاں پریزنٹ کر لیتے ہیں، اور بہت کنٹرول کر کے آپ اپنی تھیم پہ بات نہیں کر سکتے، دو کہ آپ اس میں ڈفرینٹ تھیمس آپ دیتے ہیں. لیکن یہ ہوتا ہے نارملی یونیورسٹیز کے اندر، جیسے فرائیبرگ یونیورسٹی ہے جرمنی میں، اور برلن یونیورسٹی، برلن میں ایک پوسٹ ایم یونیورسٹی ہے، اور اس طرح کے جو ہیں، ان سے مجھے اتفاق ہوا تھا 2010-11 میں، کہ جہاں سمر اسکولز انہوں نے ارینج کیے تھے، اور میں سمجھتی تھی کہ پرہیپس یہ صرف اسی ایریا میں ہوتے ہیں. لیکن پھر اب ریسنٹلی میں نے دیکھا کہ افریقہ میں اور ایشیا میں، ایسٹ ایشیا میں یہ ایک ٹرینڈ شروع ہوا ہے، اور اس کا کچھ بینیفٹ بھی ہوتا ہے. اور اس کو یہ کرتے ہیں کہ جیسے فار انسٹینس فرائیبرگ کا اگر میں آپ کو بتاؤں، فرائیبرگ یونیورسٹی میں تو اس میں وہ یہ تھا کہ جی جو الٹیمیٹ انرجی کے سورسز ہیں اس کے اوپر بات اب ہونے کی، تو اس میں انہوں نے کوشش کی تھی. جیسے میرا انرجی سیکٹر میں بہت کام تھا، تو ایک اور انہوں نے خود فنڈنگ دے کے، جرمن گورنمنٹ نے فنڈنگ دی ہمیں، جو ہے وہ ڈفرینٹ سٹیز میں بھی لے کر گئے، اور جہاں آن گراؤنڈ جہاں پر آپ کی جو فوٹو وولٹک سیلز جو بن رہے ہوتے تھے اس کا ہمیں دکھایا، اور الٹرنیٹ انرجی کا فار انسٹنس، اور دوسرے انرجی سورسز سے کس طرح سے گھر کے اندر آپ نے سولر انرجی کو جیسے کیسے گھر کے اندر یوز کیا جا سکتا ہے، جو آپ کے گریڈ سے آف گریڈ ہوتے ہیں ان کو. تو کافی یہ ٹیکنیکل سا، اس میں یہ ہوتا ہے کہ میں فوکس گروپ بنا لیتے ہیں،
ٹھیک ہے،
جو کہ صرف اس کا انہی لوگوں کا فیلڈ ہوتا ہے. اس میں کچھ بہت زیادہ ایکسپرٹ ہیں جو بہت سینئر ہیں، ان کو وہ کی نوٹ اسپیکر کے طور پر دے دیتے ہیں، اور باقی جو ہے وہ آپ کو پورے اسکول کے جہاں فارسٹ ابھی ریسنٹ جو میں نے اٹینڈ کیا ہے، یہ میں نے کوالا لمپور میں کیا ہے. کوالا لمپور کا ایک بہت اچھا تھنک ٹینک ہے، اسلامک رینیسانس فرنٹ. تو انہوں نے یہ کال دے دی تھی، اور انہوں نے یہ کہا کہ ہم آپ کو ہوٹل اینڈ فوڈ اور یہ سب، ظاہر ہے یہ بھی بہت ذرا ایک ہو جاتا ہے آپ کی کمپنسیشن اگر ایک تھنک ٹینک ہے جس کے پاس کوئی نان پروفٹ آرگنائزیشن اگر ہے. لیکن وہ چاہتے ہیں کہ اس طرح کی ڈسکشن جو ہے وہ ہر ملک میں شاید نہیں ہو سکتی، جہاں جہاں آپ کے لیے کنڈیوسو انوائرمنٹ ہوتا ہے وہاں ہوتی ہے. تو جہاں آپ کا اپنا انٹرسٹ ہے، وہ سمجھتے ہیں آپ نے کیسا کام کیا ہے، تو پھر آپ کو اگر فنڈنگ ہے تو بلا لیتے ہیں، یا اگر آپ سمجھتے ہیں کہ آپ کو خود بھی انویسٹ کرنا چاہیے تو وہ پھر اس طرح سے میں نے اس میں بھی پارٹیسپیٹ کیا.
اچھا یہ بتائیے کہ اس سے جو ایک ظاہر تاثر ملتا ہے آپ کی گفتگو سے، کہ ایک بڑے پیمانے پہ انٹلیکچوئل ڈسکشنز ہیں، ایکسپیرینس کی شیئرنگ ہے، سو یہ کہنا چاہیے کہ ایک ذاتی سطح پہ آپ کے اسکلز، نالج شیئرنگ اینڈ اس کی انہانسمنٹ اس کا سورس ہے، یا یہ کسی صورت میں پھر پالیسیز کے اندر بھی تبدیل ہو سکتا ہے؟ آپ کی طرف سے جو ان پٹ ہے وہ کیا قومی سطح پہ آؤٹ پٹ کے بھی امکانات کو بڑھا دیتی ہے؟ آپ ہوں یا کوئی بھی ہوں، کسی بھی ملک کے انٹریکشنز ہوں،
وہ ڈیپینڈ ایگزیکٹلی دیکھیے وہ ڈیپینڈ کرتا ہے کہ اس کی ایکسیسبلٹی کیا ہے اور وہ کیسے اپروچ کیا جا رہا ہے نا. فار انسٹنس کے اگر آپ نے، جیسے اب ہم نے بات کی تھی کہ پوسٹ کنولیس اسٹیٹس ہیں، اس میں پاکستان بھی ہے، اس کے اندر جو ریفارمس ہیں اس کو دیکھا جائے کہ کیا ہم ابھی کولونیل اسٹیٹ میں ہی ہیں، یا ہم اتنے انڈیپینڈنٹ ہیں کہ ہم جو ریفارم سمجھتے ہیں اسے ہم کرنا چاہیے ہمیں. اور انہوں نے تو خیر اس کا کچھ زیادہ میجر جو فوکس تھا وہ اجتہاد پہ رکھا، لیکن ادروائز جو میرا فوکس تھا وہ یہ تھا کہ جیسے آپ کیپٹلسٹ مارکیٹ کی بات ہم کرتے ہیں, تو کیا اس میں ابھی ہم ڈیکولنائز ہو چکے ہیں کہ نہیں ہو چکے ہیں؟ تو اس طرح کے یہ انٹلیکچوئل ڈیبیٹ جس میں ایکچولی میری جو آبزرویشن ہے وہ یہ ہے کہ نالج کریشن اس میں زیادہ ہے, اس میں آئیڈیاز کی برتھ زیادہ ہے ایز کمپیئرڈ کہ آپ کس کے پالیسی کی.
میں اپنے سوال کو ریفریز اگر کرتا ہوں اور سمپل بنا دیتا ہوں کہ آپ انٹرنیشنل سمر اسکولز میں, انٹرنیشنل کانفرنسز میں جاتی ہیں, آپ جو ایکسپیرینس جو نالج لے کے آتی ہیں پاکستان سے, اس کو پاکستان کو اس سے کیسے فائدہ ہو سکتا ہے؟
یہ جو آپ کا کوشچن ہے نا, یہ نارملی ان کے فارمس کے اندر ہوتا ہے, اپلیکیشن فارم کے اندر یا پھر ان کا فیڈ بیک فارم کے اندر بھی ہوتا ہے. دیکھیے ایک سیدھا بڑا بڑا اسٹریٹ فارورڈلی جو میری پارٹیسپیشن ہوتی ہے واپس آ کے, ایک تو میرے اسٹوڈینٹس ہیں جو آبزرویشن ہوتی ہے, دوسرا جیسے آپ سے میڈیا سے بات کرتی ہوں, ٹی وی پہ بات کرتی ہوں, تو بہت ساری مجھے اس کی جو ایکسپیرینس ہوتا ہے اس کو مجھے شیئر کرنا کا موقع ملتا ہے. لیکن اس کے ساتھ ساتھ جب ہم ایسا کوئی پروگرام ارینج کرتے ہیں تو میرا وہ سارا ایکسپیرینس بھی آتا ہے جو ان سے ایک سکسیس اسٹوری لے کر ہم یہاں آتے ہیں. اب آپ کا نیکسٹ پوائنٹ یہ ہے کہ ڈز دیٹ میک اے ڈفرنس ایٹ دا پالیسی لیول؟ تو انفارچونیٹلی ابھی اتنی میں نہیں سمجھتی ہوں کہ جب آپ واپس آتے ہیں تو آپ کو, بلکہ میں سمجھتی ہوں کہ شاید جانے میں بھی اور آنے میں بھی ہرڈلز اتنے ہوتے ہیں کہ اس کو انڈرسٹینڈ کرنا تو بہت سوسائٹی میں مشکل ہو جاتا ہے کہ وہ آپ کو انڈرسٹینڈ کریں, اور اس کی اپریسیشن تو بڑی مشکل چیز ہے.
لیکن آپ نے کبھی کوئی کوشش کی کہ جو پالیسی میکرز ہیں وہ یہ سمجھیں کہ نچلی سطح پہ کیا ہو رہا ہے, پاکستان کے ایجوکیشنسٹ, پاکستان کے انٹلیکچوئلز اپنے طور پہ کیا کریں اور ان کے ایکسپیرینس سے کیسے فائدہ اٹھائے جائے؟
میں آئی ول بی ویری ویری اسٹریٹ فارورڈ اینڈ ویری فرینک آن دس اکاؤنٹ کہ کوشش نہیں کی جاتی ہے فرام دا پالیسی میکرز کمنگ ٹوورڈز دی انٹلیکچوئلز.
نہیں, لیکن اگر انیشیٹو آپ کی طرف سے ہو, اکیڈیمیا کے لوگوں کی طرف سے, دیکھیں میں
میری طرف سے ہوگا, دیکھیں
میں ایک ایگزامپل دے رہا ہوں, قطع کلامی کی معافی, میں ایگزامپل دے رہا ہوں, آپ اگر ایک پیج کی ون پیج سمری بنا کے بھیجیں, بھلے پرائم منسٹر ہاؤس بھیجیں یا بھلے اپنی منسٹری آف ایجوکیشن میں یا جس شعبے سے متعلق آپ نے اسکل سیٹ لے کے آئی ہیں, نیا ویژن لے کے آئی ہیں کہ یہ ہو سکتا ہے پاکستان کے اندر گیون کنڈیشنز میں, تو اگر آپ ایسا کوئی پی سی بنا کے بھیجیں, کوئی پروجیکٹ پرپوزل بنا کے بھیجیں, تو یہ بنیادی اور پرائمری رسپانسبلٹی آپ کے اوپر ہی نہیں آئے گی؟ وہ کہتے ہیں نا پنجابی میں کہ جڑا بولے وہی کنڈا کھولے, اور اردو میں کہ اس کو چھٹی نہ ملی جس نے سب یاد کیا.
بالکل آئے گی, لیکن مجھے ایسا ماحول نہیں لگایا سچ کہ میں یہ سمجھوں کہ مجھے ایسا سم ٹائم ہوتا ہے نا کہ آپ ایک بہت زیادہ پروکٹیو اور اس طرح وے میں نہیں چل رہے ہوتے, آپ یہ ویٹ کرتے ہیں کہ کوئی آپ سے بھی آ کے بات کرے یا آپ کو کیسا موقع ملے. پرہیپس میرا شاید میرا میں سمجھتی ہوں میرا بھی فالٹ ہوگا, لیکن مجھے ایک جنرلی جب آپ لوگوں کو دیکھتے ہیں, دیکھیں سب سے بڑا فورم مجھے مل جاتا ہے جب پالیٹیشینس میرے ساتھ بیٹھ کے ٹی وی پروگرام کر رہے ہوتے ہیں, تو میں وہاں بھی مجھے سمجھ آ جاتی ہے کہ کتنی کنزمپشن آف دا نیو نالج ہوگی اب اویلیبل. تو دیکھیے بہت ڈفرنٹ تھنک ٹینک بھی بنتے ہیں, ہمارے پاس ٹاسک فورس بھی بنتی ہیں, تو کیا ریئلی ہم کوالٹی کو آگے لانا چاہتے ہیں؟ میرا اس میں آپ کو آنسر ہوگا کہ نو.
صحیح, تو انفارچونیٹلی ایسا انوائرمنٹ نہیں ہے. سو پھر میں تو یہ نہیں کہتا کہ آپ گراس روٹ لیول کے اوپر آپ ڈفرینس کریٹ کرنا چاہتی ہیں کہ جو آپ سیکھ کے آتی ہیں آپ وہ اسٹوڈینٹس کے ساتھ ڈسکس کرتی ہیں, تو میں بھی آگے
وہ بہت زیادہ کرتی ہوں, میں بہت زیادہ کرتی ہوں. اسد آپ کو میں یہ بھی بتاؤں کہ میں بائی کمپلشن ایجوکیشن فیلڈ میں نہیں گئی ہوں, میں بائی آپشن گئی ہوں. آئی واز ادر وائز اے پبلک سروینٹ فار 14 years.
اچھا,
اور میں نے اس کو ریزائن کیا ہے جسٹ ایک ون اسٹوک سے, یہ سمجھتے ہوئے کہ میں جسٹس نہیں کر پاؤں گی اگر میں ایک بیوروکریٹک انوائرمنٹ میں بیٹھ کے کام کر رہی ہوں, اور آن دا ادر سائڈ میں جا کر ایک انٹلیکچوئل ایکٹیویٹی کر رہی ہوں اور بچوں کو فریڈم آف تھاٹ سکھا رہی ہوں, اور آئی ایم ناٹ پریکٹسنگ دیٹ. تو میں نے وہ کیا ہے. سو میں یہ سمجھتی ہوں کہ اگر میں جہاں بھی کوئی دیکھیے, ایک تو ہے نا کہ آپ بہت بڑھ کے آپ آگے آ کے شاید پرہیپس میں اس طرح سے نہیں کرتی ہوں, لیکن جہاں بھی لکھتی ہوں میں ریگولر لکھتی ہوں, میرے اخبار میں سارے آئیڈیاز ہوتے ہیں, میں ٹی وی پہ بھی بولتی ہوں, میں آپ کے ساتھ بھی بات کر رہی ہوں, اور میں کوشش کرتی ہوں کہ وہ ڈفرینس میں لے کے آ سکوں جو آج سے نہیں, 2002 سے مجھے سب سے پہلے موقع ملا باہر جانے کا اور ڈگری لینے کا یورپ سے, جبکہ اس وقت ہماری ہائر ایجوکیشن کمیشن بھی نہیں تھی. سو یہ سارا ہے, اور میں اس بیسس پہ کہ میں اس کو اپنی جو ہے دراز کے اندر بند نہ کر دوں اس ڈگریز کو, اس نالج کو اس طرح سے کر کے ڈگری کی صورت میں, تو میں نے یہ تو بڑا آپشن, تو میرا بہت جو ہے وہ ایفرٹ ہوتی ہے کہ میں واپس آ کے, فار انسٹنس میں نے ابھی تو کلاسز نہیں ہے, لیکن میں نے چیز جو اپنی پوری فیکلٹی سے شیئر کی کہ ویسٹیج آف ریسورسز, خاص طور پہ جو ہم پرنٹ کر کے مٹیریل کا کرتے ہیں, اور میں نے پیپر لیس انوائرمنٹ وہاں پر دیکھا ہے.
صحیح صحیح,
तो वो एक आप सीखते हैं, आप आके बताते भी हैं, लेकिन अब इम्प्लीमेंटेशन कैसे होती है उस अकाउंट पे मैं कोई ज्यादा होपफुल और ज्यादा ऑप्टिमिस्टिक नहीं हूँ।
सही, वो बड़ी ग्रेजुअल हो रही है, लेकिन आपने बहुत सारे अच्छे आइडियाज़ यहाँ पे दिए डॉक्टर नूर, यकीन कीजिए बहुत अच्छा लगता है आपसे बात करके। आपने भी यानी अगेन हमने इसकी दूसरी टर्म आपने जिसके लिए जो इस्तेमाल की कि कंजम्पशन ऑफ न्यू नॉलेज, हम तो ये चाहेंगे कि इसके ऊपर बाकायदा एक सीरीज हो कि गवर्नमेंट को क्या जरूरत कैसे जरूरत है कि वो अप्रिशिएट करे, एक्नॉलेज करे, बल्कि ऐसा शोभा क्रिएट करे कि जहाँ पर वो नए आइडियाज़ को और नए नॉलेज को जो है वो वेलकम करे और उसके रिसर्च के लिए भी अपने ही लोगों को डिप्लॉय करे। बहुत शुक्रिया डॉक्टर नूर फातिमा आप हमारे साथ।
थैंक यू सो मच।
बहुत शुक्रिया।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
प्रोग्राम आपकी दुनिया में आपका एक बार फिर खैर मकदम और हमारा ये सेगमेंट है स्पोर्ट्स का, और स्पोर्ट्स में आपको मालूम है कि मैं आमतौर पे क्रिकेट पे ही बात करता हूँ। सो क्रिकेट के रेफरेंस में जब हम बात करेंगे तो एक तो जाहिर है ये एक ऐसा टॉपिक जिस पे बार बार बात होती है कि इंटरनेशनल क्रिकेट की वापसी, कि माना भी इसका बहुत अहम है क्योंकि 10 साल के वक्फे के बाद हुई है, और फिर वो भी चूँकि वक्फे से ये वापसी होती है, और स्टिल कोई इतने तयकन से नहीं कह सकता कि क्या ये क्रिकेट ऐसे अंदाज में वापस होगी कि अब यहाँ पर बड़ी बड़ी टीमें लाइक ऑस्ट्रेलिया, इंग्लैंड, साउथ अफ्रीका, न्यूजीलैंड ये भी आएंगी। एक तो ये है कि अभी पिछले दिनों श्रीलंका ने टूर किया, उसके बाद बांग्लादेश ने काफ़ी तजब्जुब के बाद विजिट किया है T20 सीरीज़ के लिए, अब वो टेस्ट खेलने के लिए आएंगे, और फिर PSL होने जा रहा है जिसमें कई एक इंटरनेशनल प्लेयर्स होंगे, और उसके बाद अब एक अच्छी खबर आज पाकिस्तान के क्रिकेट फैंस के नुक्ते नज़र से ये आ रही थी कि जनूबी अफ्रीका ने भी पाकिस्तान के दौरे पर गौर शुरू कर दिया। क्या फैसला होगा ये अभी मालूम नहीं, लेकिन गौर व खौज जो है वो शुरू हुआ है। सो इस पर बात करते हैं कि क्या वाकईतन हकीकी मानों में फुल स्विंग क्रिकेट की वापसी होने जा रही है पाकिस्तान के अंदर। याहिया हुसैनी हमारे साथ मौजूद हैं, किसी तारफ के मोहताज नहीं है, क्रिकेट एनालिस्ट, क्रिकेट होस्ट अपने प्रोग्राम के जियो टेलीविजन के साथ उनकी वाबस्तगी। याहिया बहुत शुक्रिया आपका, आपने भी ज्वाइन किया।
बहुत शुक्रिया सर
जी। पहले तो क्रिकेट वापसी पे ही बात कर लेते हैं, तो क्रिकेट वापसी हो चुकी है इंटरनेशनल क्रिकेट की, और अब ये चल से चल है या अभी बहुत सारा काम बाकी है?
असद अब तक जितनी प्रोग्रेस है इसको हम फुल क्रेडिट देंगे, और सबसे पहले तो पाकिस्तान में क्रिकेट की वापसी के हवाले से मैं पाकिस्तानी अफवाज, सिक्योरिटी फोर्सेस, पाकिस्तान की एजेंसी, पुलिस, इनको मैं क्रेडिट देना चाहूँगा कि इन्होंने मुल्क में जो लॉ एंड ऑर्डर के हवाले से एक माहौल था उसको बनाया, सिक्योरिटी के मामलों को ठीक किया, उसके बाद लोगों का एतमाद बहाल हुआ, टीमें पाकिस्तान आ रही हैं। अभी भी अगरचे सदारती सिक्योरिटी से कम बात नहीं हो रही, श्रीलंकन टीम ले लें आप, बांग्लादेश की टीम ले लें, तो अभी मराहिल और तय करने हैं, लेकिन जो इब्तदाई मामला थे 2009 के वाकये के बाद, मेरा ख्याल है कि एक अच्छी शुरुआत है, और बुनियादी बात यही है कि पाकिस्तान में इंटरनेशनल क्रिकेट की वापसी, और मैं समझता हूँ कि सिर्फ अगर हम अपने मुल्क में ही अपनी क्रिकेट खेलें तो काफ़ी मुनासिब होगा, और अभी तक जो प्रोग्रेस है उससे 100% है।
चलो ये तो बहुत अच्छी बात है। अब जरा आ जाते हैं कि क्रिकेट के ऊपर ये जो पिछली दो सीरीज, पहले श्रीलंका के खिलाफ और फिर अभी ये बांग्लादेश के खिलाफ पाकिस्तान ने T20 सीरीज जीती, 2-0 से एक मैच ना हो सका और अपनी पहली पोजीशन वो भी मेंटेन रखी है, ये सीरीज कैसी गई आपके ख्याल में, और एक दो नए लोगों को, नए चेहरों को आजमाया गया, सो आपके ख्याल में ये कैसी अप्रोच थी?
असल अगर देखा जाए तो सिर्फ वो खाना जिसमें हार और जीत का इंदराज होना था वो पाकिस्तान के लिए सिर्फ एक अच्छी खबर है कि उसमें जीत का इंदराज हुआ और पाकिस्तान की T20 रैंकिंग में जो पोजीशन है वो बच गई। लेकिन अगर देखा जाए कि सीरीज से हमने हासिल क्या किया, तो शायद इस बारे में मेरे बड़े सीरियस किस्म के कंसर्न है कि हासिल हमने कुछ नहीं किया, क्योंकि ये आप नंबर वन पोजीशन का जश्न कितने दिन तक मनाएंगे, क्योंकि आपके लिए ये ऐसी सीरीज थी जो आपको जीत की अशद जरूरत थी, ये मैं मानता हूँ, क्योंकि ऑस्ट्रेलिया, श्रीलंका से आप हारे हुए थे और मिसबाउल हक बिलखसूस अपनी पहली सीरीज में जीत के मंतजर थे T20 क्रिकेट के मामले में। लेकिन हफीज और शुएब मलिक को आप लेकर आए, उनसे मुझे इसी तरह की कारकर्दगी की उम्मीद थी। अगर आपने हफीज और शुएब मलिक के साथ ही चलना है तो फिर मेरा ख्याल है कि आईसीसी वर्ल्ड T20 जो कि इस साल ऑस्ट्रेलिया में मुनक्किद होने जा रहा है, आपको फिर अपने तमाम सीनियर खिलाड़ियों के साथ ही जो है वो सोचना होगा। फिर आपने सरफराज को टीम से बाहर क्यों निकाला, सबसे बड़ा सवाल ये है। अगर आपने टीम को रीबिल्ड करना है, रीबिल्डिंग प्रोसेस से गुजारना है शुएब मलिक और हफीज के साथ, तो इंग्लैंड का दौरा बहुत सारी चीजों को आयां कर देगा कि कौन कितने पानी में है। लेकिन अगर आप ये कहें कि जी हमारी टीम सेटल हो गई है, तो ये मैं बिल्कुल आपसे इत्तेफाक नहीं करूंगा। और उसकी बुनियादी वजह यह है कि पाकिस्तान टीम आईसीसी वर्ल्ड कप T20 में क्या होगी, मेरा ख्याल है सिर्फ दो ही खिलाड़ियों की सीट कंफर्म है आईसीसी वर्ल्ड कप T20 में, एक बाबर आजम है और दूसरे शाहीन शास्त्री भी हैं। बाकी 13 खिलाड़ी जो हैं अब तक उनके बारे में मिसबाउल हक और वकार यूनुस जिनके बारे में तय है कि वो वर्ल्ड कप जरूर जाएंगे, एक कोच की हैसियत से, एक बॉलिंग कोच की हैसियत से, बाकी किसी का नहीं पता।
यही है, मैंने जैसे आपसे पहले कहा कि मैंने आपसे कुछ, आप बहुत ग्रिल कर दिया अपने मेहमानों को, तो आज हम ग्रिल तो नहीं करेंगे लेकिन आपसे थोड़े से क्रिटिकल क्वेश्चन करेंगे। हम आपके प्रोग्राम के बहुत फ़ैन भी हैं, दोस्ती ताल्लुक अपनी जगह पे, हम आपका प्रोग्राम बहुत शौक से देखते हैं। एक फीलिंग आती है कि जैसे आप लेट्स से कि टीम बुरा हारती है, एक क्रिटिसिज्म होता है, पैनल भी करता है आपकी तरफ से भी कि ये सीनियर्स ने तबाह कर दिया, नए लड़के लेके आए, नए लड़के परफॉर्म नहीं करते, फिर आप कहते हैं कि देखें जी इन्होंने सीनियर्स को निकाल दिया था, यही होना था, तो ये क्यों है ऐसा? अब देखें ना, शुएब और हफीज़ वर्ल्ड कप में परफॉर्मेंस पर तनकीद हुई, निकाल दिया गया, अब जब ज़रूरत हुई उनको लाया गया, उन्होंने परफॉर्म भी अच्छा किया, खेल गए, तो क्या करे बोर्ड, बोर्ड क्या करे, चीफ सेलेक्टर क्या करे, मिसबा क्या करे, जिनके ऊपर ख़ासतौर पर आपकी नज़र करम रहती है?
उसका जवाब मैं आपको पहले अपने आप को डिफेंड करूं या पीसीबी को डिफेंड करूं, ये भी बता दूं
जिसको नहीं नहीं आप मैं बिल्कुल आपको मैंने कटहरे में नहीं लाया, लेकिन एक सवाल है, बहुत सारे लोग पूछते मेरे, जब बाकी भी दोस्तों कहते हैं यार या बहुत बहुत ग्रिल करते हैं, और कुछ लोगों के ख्याल में जरूरत से ज्यादा करते हैं।
असल में असल बात दरअसल ये है, ये जो खेल है ना पाकिस्तान में, अब सिर्फ एक क्रिकेट ही बची है। मैं ये बात करता हूँ कराची से खैबर तक सिर्फ एक ही खेल है पाकिस्तान में, जब हम अपने पड़ोसी मुल्क भारत के साथ मैच खेलते हैं ना, तो ना कोई पंजाबी है, ना कोई पठान है, ना कोई बलोची है, ना कोई सिंधी है, सिर्फ एक ही आवाज़ आती है, पाकिस्तान जिंदाबाद। और वो जो इंडिया के साथ मैच में एक फीलिंग होती है ना, पूरा पाकिस्तान खड़ा होता है, वो शायद मेरा ख्याल है कि किसी और खेल में हमें मिलती नहीं है। लेकिन बुनियादी बात यह है असद कि क्रिकेट हर कोई चाहता है कि उसका बच्चा जो है वो क्रिकेटर बन जाए, हर कोई चाहता है कि एक लंबी छलांग लगाकर जो है उसका बच्चा जो है बहुत कुछ हासिल कर ले। लेकिन बात दरअसल ये है कि हम बतौर सहाफी हमारा काम चीजों को हाईलाइट करना है। मैं ये बात इससे पहले भी कर चुका हूँ कि जब पाकिस्तान टीम बनती है, पाकिस्तान टीम का इंतखाब होता है, तो मेरा ख्याल है कि 12 खिलाड़ी तो शायद सबको पता होते हैं क्या होंगे, सिर्फ 2-3 ऐसे खिलाड़ी होते हैं, शायद कभी 2 खिलाड़ी होते हैं जो मेरा मतलब है के टीम में इन होते हैं, बाकी खिलाड़ी वही होते हैं। अब मसला यह है कि हम जितनी करीब से पाकिस्तान क्रिकेट को देखते हैं, हम जितना करीब से इन खिलाड़ियों की कारकर्दगी को देखते हैं, जब कोई टीम अनाउंस होती है तो हम बताते हैं कि ये सिलेक्शन ठीक हुआ है। मैंने कभी ये नहीं कहा कि उसका बल्ला जो है वो गलत तरीके से आ रहा है, मैंने कभी ये नहीं कहा कि उसका हाथ जो है वो सीधा करवा लें। जो मेरा काम है, मेरा काम आदाद शुमार, मेरा काम हकायक की बुनियाद पर आपको मालूमात फराहम करना है। और हम जो बात करते हैं, मैं इस बात से बिल्कुल इनकार नहीं करता कि हम लोगों की राय बनाते हैं। आपने बिल्कुल ठीक सवाल किया कि जब शुएब मलिक को रफीक को बाहर निकाला था तब हम कह रहे थे इनको टीम में ले लो, अब जब टीम में ले लिया तो हम कह रहे हैं कि इनको टीम में आपने क्यों ले लिया। मैंने ये नहीं कहा कि आपने इनको टीम में क्यों ले लिया, मैंने ये कहा कि ये दो ऐसे खिलाड़ी हैं जिनको पता है कि पाकिस्तान ने किस तरह क्रिकेट खेलनी है। आप अभी ये देख लो कि जब आप बांग्लादेश के साथ सीरीज खेले हैं तो आपको पहला मैच मलिक ने जिताया, दूसरे मैच में हफीज ने 50 किए, ठीक है उनके साथ बाबर आजम ने रन किए, बाबर आजम ने तो ऑस्ट्रेलिया में 2-50 किए थे, पाकिस्तान टीम जीत गई। लेकिन जब मलिक ने 50 किए, जब हफीज ने 50 किए तो फिर टीम जीती। तो आप, मैं इस 50 रन को नहीं मानता, मैं 25 रन को मानता हूँ जो टीम के काम आए। अब आ जाए कि जी मिसबाउल हक क्या सोच रहे हैं, बोर्ड क्या सोच रहा है, देखें मिसबाउल हक 35 लाख रुपए महीने ले रहे हैं, वो इस बात के नहीं ले रहे कि पाकिस्तान टीम को बनाना है, ये मेरी जाती राय है, वो ले रहे हैं जनाब के छुप करके वो काम कर रहे हैं, उनको जो कहा जाता है, जिसको टीम में रखना होता है, जिसको निकालना होता है, वो छुप करके वो काम कर रहे हैं। शायद ये काम سمپل از دیٹ. دیکھیں بات دراصل یہ ہے اسد کہ یہ پاکستان کرکٹ کی تاریخ کی مہنگی ترین سلیکشن کمیٹی ہے جس میں 35 لاکھ روپے مصباح الحق کو مل رہے ہیں اور باقی جو 6 سلیکٹر ہیں ان کو 5 لاکھ روپے مہینہ مل رہے ہیں, تو 65 لاکھ روپے تو یہی ہو رہا ہے. باقی ندیم خان کو کوآرڈینیٹر بنایا گیا, ان کو بھی کوئی دیا ہی جا رہا ہوگا. تو ایک اپروکسیمیٹ اندازے کے مطابق 70 لاکھ روپے کی یہ سلیکشن کمیٹی ہے, اور 70 لاکھ روپے کے اوپر بھی اگر آپ سلیکشن کے معاملے میں ایمانداری شفافیت کے ساتھ کام نہ کریں, مصباح الحق صاحب پوچھیں گے تو ان کا یہی جواب ہوگا, ہم تو اپنے پروگرام کی, جہاں تک آپ نے میرے بات کی, میں آپ کو حقائق کے ساتھ بات کرتا ہوں, میں آپ کو ایویڈنس کے ساتھ بات کرتا ہوں, میں ہوا میں تیر نہیں چلاتا. مصباح الحق نے سری لنکا کی سیریز میں کہا کہ جناب ہمیں ایک اچھا لیگ اسپنر چاہیے, اور جب صحافی نے ان سے پوچھا کہ جی ایک اچھے لیگ اسپنر کی آپ بات کر رہے ہیں تو واٹ اباؤٹ عثمان قادر, تو انہوں نے کہا وہ کہیں کھیل رہے ہیں. اور 3 دن کے بعد جب انہوں نے ان کو منتخب کیا تو وہ ان کی تعریفوں کے تلابے ملا رہے تھے, اور ان سے یہی سوال کیا گیا کہ یار ایک ہفتے پہلے تو آپ کو یہی نہیں پتا تھا کہ عثمان قادر کھیلتے کہاں ہیں, اور اب آپ نے ان کو ٹیم میں شامل کر لیا. تو میرا مطلب ہے کہ یہ کیمرے کی آنکھ جو ہے
کہاں سے آ رہے ہیں پھر آپ کے خیال میں, یہ ڈائریکٹیوز آ رہے ہیں کہیں سے, اسلام آباد سے جا رہے ہیں؟
کوئی شک نہیں ہے اس میں, کوئی شک نہیں ہے اس میں. سب بات دراصل یہ ہے کہ مثال کے طور پر
بگ کیپٹن, بڑے کیپٹن کی طرف سے جا رہے ہیں
کو ٹیم میں شامل کیا, کیا کہنا تھا صاحب,
بڑے کپتان کی طرف سے جا رہے ہیں.
اصل دیکھیے میں یہ ضرور کہہ سکتا ہوں کہ ٹیم میں جو کھلاڑی منتخب ہوتے ہیں وہ پرچی پہ ضرور آتے ہیں جب اس طرح کی سلیکشن ہوتی ہے, لیکن میں کسی کا نام نہیں لے سکتا. آپ نے اسلام آباد کی طرف اشارہ کیا, آپ نے بڑے کپتان کی طرف اشارہ کیا, میں یہ نہیں کہہ سکتا کہ ان کے کہنے پہ آ رہے ہیں, کیونکہ میرے پاس اس کے لیے میرے پاس کوئی ایویڈنس نہیں ہے. لیکن جو سلیکشن ہو رہی ہے, جب بنا پرفارمنس کی کسی کی سلیکشن ہو رہی ہے, بنا کارکردگی کی کسی کی سلیکشن ہو رہی ہے, تو پھر بات دراصل یہ ہے کہ سوال تو اٹھیں گے.
میں ذاتی طور پہ یہ دیکھتا ہوں, سوری آپ کی بات جو ہے وہ میں نے منقطع کی, میں یہ کہتا ہوں کہ اگر کبھی کبھی میں اپنے آپ کو مصباح الحق کی ذمہ داریوں میں رکھوں تو مجھے لگتا ہے کہ ظاہر ہے 11 لڑکے تو ٹیم میں ہوں گے, لیکن جو ٹاپ پرفارمر ہیں, جو بڑے ارد گرد نام رہتے ہیں, وہ تو 20 ہی ہیں, انہیں 20 کے اندر سے ہی 16 سلیکٹ ہوں گے, اور اس میں اونچ نیچ تو ہوگی. اگر میں یحییٰ حسینی سے بھی کہوں کہ اس وقت آپ پاکستان کی 16 پلیئر مجھے سلیکٹ کر کے دیں, اور مصباح الحق سے بھی کہا جائے کہ آپ 16 پلیئر سلیکٹ کر کے دیں, تو مجھے یقین ہے کہ اس بہت کم فرق ہوگا, 1-2 لڑکوں کا ہی فرق ہوگا اس میں.
یہ اصل آپ کی رائے ہو سکتی ہے, لیکن میں آپ کی اس بات سے اتفاق نہیں کرتا. بات دراصل یہ کہ 1 ارب روپے آپ نے پاکستان کے ڈومیسٹک کرکٹ پر لگا دیے, اور آپ سلیکشن کر رہے ہیں بگ بیش کی بنیاد پر, آپ سلیکشن کر رہے ہیں بنگلہ دیش پریمیئر لیگ کی بنیاد پر, جس کا اسٹینڈرڈ پاکستان سپر لیگ کے قریب قریب نہیں ہے. ہارث روف کو آپ نے سلیکٹ کیا, انہوں نے 7 میچوں میں 17 آؤٹ کیے تھے, وہ جسٹیفائی کر رہے تھے, لیکن جسٹیفائی تو شعیب ملک بھی کر رہے تھے جنہوں نے 4 مس سینچریاں اسکور کی بنگلہ دیش پریمیئر لیگ میں. لیکن سب سے بڑا سوال اسد یہاں پر یہ ہے کہ مصباح الحق جو ہیں وہ اس ٹیم کو بنا کیا رہے ہیں. ابھی تک اس ٹیم کے اوپنر کون ہوں گے یہ نہیں پتا, اس ٹیم کا وکٹ کیپر کون ہوگا یہ نہیں پتا, اس ٹیم میں نئی گیند سے گیند کرنے والے بالر کون ہوں گے یہ نہیں پتا. بات دراصل یہ ہے کہ پاکستان ٹیم جیت گئی ہے, اچھی ٹیمیں وہی ہوتی ہیں جو اپنی ناکامی میں بھی جو ہے اپنی کوتاہیوں پر نظر رکھتی ہیں. ابھی انڈیا کی ٹیم نیوزی لینڈ کے دورے پر ہے, ان کی پرفارمنس اگر آپ دیکھیں, ان کو ہر میچ وراٹ کوہلی نہیں جیتا تھا, ان کی میچ اگر آپ پرفارمر کی بات کرتے ہیں تو ان کے پاس روہت شرما ہے, ان کے پاس ائیر ہیں, ان کے پاس نیوزی لینڈ کے دورے میں شیکھر دھون نہیں ہے, لیکن اس کا مطلب یہ نہیں ہے ان کی اوپننگ جوڑی کام ہی نہیں کر رہی, ان کے پاس بمراہ, ان کے پاس بھونیشور کمار,
یعنی بینچ سٹرینتھ بھی بنائی ہے انہوں نے,
شامی نے اٹھایا,
یعنی بینچ سٹرینتھ بھی ان کے پاس, اور اسی کیلیبر کی ہے کہ ایک کو ریپلیس کریں گے تو زیادہ فرق نہیں پڑے گا.
میں یہی آپ سے بات کر رہا ہوں, تو مصباح الحق کو آپ نے اتنی اہم ذمہ داری سونپی ہے یہ کام کرنے کے لیے, اور مصباح الحق تو پاکستان ٹیم کے کپتان رہے ہیں نا. مصباح الحق کو زیادہ عرصہ تو نہیں ہوا, 2017 میں ٹیسٹ کرکٹ سے ریٹائرمنٹ لی تھی, 2018 میں بھی پاکستان سپر لیگ کھیلے, 2019 میں بھی پاکستان سپر لیگ کھیلے, اور ابھی تو انہوں نے کرکٹ ہی نہیں چھوڑی تھی, ان کو آپ نے کوچ بنا دیا. تو مصباح الحق کو پاکستان کرکٹ کے سرکٹ کا پتا ہے نا, مصباح الحق کو آپ یہ نہیں کہہ سکتے کہ مصباح الحق ان چیزوں سے نہ آشنا ہے, مصباح الحق تو ہر چیز دیکھ رہے ہیں, اس کے باوجود ان کے پاس بلنڈر کی گنجائش نہیں ہے. پہلے یہ ہوتا تھا کہ مصباح الحق ٹیم سلیکٹ کرتے تھے, نکی آرتھر کھلاتے نہیں تھے, اب تو مصباح الحق سلیکٹ کر رہے ہیں, اور اگر اب وہ بھی نہیں کھلا رہے تو لوگ تو پوچھیں گے نا, آپ نے آسٹریلیا میں عثمان قادر کو سیر کرا کے سپاٹے کرا کے واپس لے کر آ گئے, بنگلہ دیش کی سیریز میں آپ نے ان کو نہیں کھلایا, مصباح الحق کیا ایکسکیوز دیں گے آپ بتائیے مجھے.
اچھا اب لاسٹ بات, اسی سال کے آخر کے اوپر, یہ 2020 بھی ہے اور 2020 ورلڈ کپ بھی ہے, اس میں کوئی کمبینیشن بنتا ہوا نظر آتا ہے؟
آگے کنواں اور پیچھے کھائی اسد, اور انتہائی معذرت کے ساتھ اکتوبر میں آئی سی سی ورلڈ کپ T20 ہے, اور یہ پہلا مہینہ 2020 کا ختم ہونے والا ہے, دوسرا مہینہ شروع ہونے والا ہے, تو وہ فلم ابھی 8 مہینے لگیں گے بننے میں. लेकिन बात दरअसल ये है कि ये पाकिस्तान टीम की जो परफॉर्मेंस है वो मुझे तो बिल्कुल भी नजर नहीं आ रही। माजरत के साथ के आईसीसी वर्ल्ड कप T20 में आप किस तरह की कारकर्दगी दिखाएंगे, मुझे तो बिल्कुल ही अंधेरा नजर आ रहा है सर। और फिर मुझे घूम फिर कर शुएब मलिक, हफीज के बाद कामरान अकमल, मुझे नहीं लग रहा कि वापस आएंगे। लेकिन मुझे नहीं लग रहा कि पाकिस्तान टीम एक बार फिर पुराने खिलाड़ियों की तरफ ही देखेगी। कुछ ज्यादा उम्मीद रखने की आपको जरूरत नहीं है।
बहुत शुक्रिया याया हुसैनी, आपने हमारे लिए वक्त निकाला, आप हमारे साथ रहे। और सामीन, इसके साथ ही हमारा आज का ये प्रोग्राम आपकी दुनिया अपने अख्तदाम को पहुंचता है। असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं।